अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा लक्ष्मी गौडेल र राकेश मिश्रको हार्दिक स्वागत छ। आजका पत्रपत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
चिसोले कष्टकर, बाँकेमा चोक चोकमा आगो ताप्ने व्यवस्था, अति विपन्न परिवारलाई न्यानो कपडा तथा कम्बल बाँड्ने तयारी।
बाँकेका वनमा अवैध कब्जा प्रकरण, सुरक्षा रणनीति बनाइने, सुर्खेतका सरकारी कार्यालय मानुगमन सूचना प्रवाहमा अझै समस्या।
बाँके कजनापुरको एक विद्यालयमा शिक्षक अभाव, अध्ययन प्रभावित, छाना मर्मत नभएपछि बाजुरामा चिसोमा खुल्ला आकाश मुनि विद्यार्थी पढ्न बाध्य।
र बाँके खजुरामा आजबाट दोस्रो राष्ट्रिय एथलेटिक्स सुरु हुँदै सीतापुर रङ्गी चङ्गी बनाइयो, बर्दियाको बढैया तालमा थारू साहित्य मेलाको तयारी।
यस क्षेत्रका पुराना चिर परिचित दक्ष र अनुभवी 45 वर्षदेखि सेवा दिँदै आएका प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर केएन जोशीद्वारा विभिन्न रोगहरूको सफल उपचारका लागि हामीलाई सम्झनुहोस्।
सेवाहरू पेट नचिरिकन दूरबीन प्रविधिबाट पेटको पित्त थैली र पानी गोलाको शल्यक्रिया गर्नुका साथै हाइड्रोसिल हर्निया, पाइल्स, प्रोस्टेट, मृगौलाको पथरी, थाइराइड र टन्सिलको पनि समुचित सफल उपचार हुन्छ। सम्पर्क डाक्टर केएन जोशी, प्रमुख कन्सल्टेन्ट सर्जन, गणेशमान चोक, सुर्खेत रोड, नेपालगञ्ज बाँके।
सम्पर्क नम्बर 081-520-872 र 98-580-21-872।
पश्चिम डायरीको सुरुमा चिसोले कष्टकर, बाँकेमा चोक चोकमा आगो ताप्ने व्यवस्था गरिएको छ भने अति विपन्न परिवारलाई न्यानो कपडा तथा कम्बल बाँड्ने तयारी गरिएको छ। बाँकेका आठवटै स्थानीय तहमा एक सातादेखि बढेको चिसो र शीतलहरबाट बस्ना बाँकेका विभिन्न चोकमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको छ। एक साता अघिबाट बाक्लो कुहिरो लाग्नुका साथै चिसो वात्तै बढेपछि ग्रामीण क्षेत्रका विभिन्न चोकमा स्थानीय नागरिकलाई स्थानीय तहले आगो ताप्ने व्यवस्था मिलाइएको हो। लगातारको शीतलहरका कारण नागरिकलाई आवत जावत गर्न र काम गर्न कठिनाइ भएको भन्दै बाँकेको डुडुवा गाउँपालिका 6 चोकमा आगो ताप्ने व्यवस्था मिलाएको हो। जनताको दैनिकीलाई सहज बनाउन र चिसोका कारण यात्रा गर्न कठिनाइ परेकाले लक्ष्य गरी वडा कार्यालयले बिहानको समयमा गाउँका चोकमा दाउरा बालेर लगातार हिर्मिनियाको चोकमा आगो ताप्ने व्यवस्था मिलाइएको वडा सदस्य नेत्राम मौर्यले जानकारी दिनुभयो। वडा नम्बर 6 पहलमा हजरत सामुदायिक वन उपभोक्ता समितिले उपलब्ध गराएको दाउरा सोमबारदेखि सार्वजनिक स्थानमा आगो ताप्ने प्रयोग गरिएको छ। यसैबीच जिल्ला देवीपरको बुद्धार समितिले जिल्लाका 8 स्थानीय तहमा चिसोबाट बच्न उपाय लगायतका विषयमा अध्ययन सुरु गरेको छ र अध्ययन अनुसार बाँकेका अति विपन्न परिवारहरूलाई कम्बल तथा न्यानो कपडा समेत वितरण गर्ने तयारी गरेको छ। केही दिन अघि सूचना र मानवाधिकार अनुसन्धान केन्द्र नेपालगञ्जको अगुवाईमा जिल्ला प्रशासन कार्यालयमा चिसोबाट बच्न व्यवस्था मिलाउनका लागि अनुरोध पत्र समेत गरेपछि प्रशासन देवीपरको बुद्धार समितिले यस्तो पहल अघि बढाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
उता रुकुम पश्चिम बाफीकोट गाउँपालिका 2 जनता आधारभूत विद्यालयले 12 मौसमी कक्षा सञ्चालन गर्दै आएको छ। अरू बेला काला खर्कमा सञ्चालन हुने विद्यालय चिसो बढेसँगै लामचौरमा सरेको छ। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
बाँके राप्तीपारी गाउँपालिका र नरैनापुर गाउँपालिका क्षेत्रमा वन कब्जा गर्नेहरूको संख्या बढ्दै सो विषयमा सुरक्षा प्रदान गर्न आवश्यक छलफलका लागि जिल्ला वन अधिकृत सहितको टोली आज प्रमुख जिल्ला अधिकारीलाई भेट्दैछ। जिल्ला वन कार्यालय बाँकेले सुरक्षा सम्बन्धी समन्वय हुन नसकेका कारण कारवाही गर्न नसकेको बताउँदै बाँकेमा कब्जा गर्नेको संख्या दिनहुँ बढ्दै गएको विषयमा सुरक्षा समन्वयका लागि प्रमुख जिल्ला अधिकारीलाई भेट्न लागेको वन कार्यालय बाँकेका प्रमुख पुष्पराज बर्तौलाले बताउनुभयो। राप्तीपारी दुवै गाउँपालिका क्षेत्रमा अवैध रूपमा वन कब्जा गरी टहरा निर्माण हुँदा जिल्ला वन कार्यालय बाँकेका अनुसार अहिलेसम्म 5,000 बढी घर टहरा वनभित्रै निर्माण भएका छन्। गत 6 महिनादेखि कब्जा हटाउने सुरसार गरिरहेको वन कार्यालयले आवश्यक सुरक्षा व्यवस्था प्राप्त गर्न नसकेका कारण वन क्षेत्रको कब्जा हटाउन नसकेको गुनासो गर्दै आएको छ। नरेनापुर गाउँपालिका वडा नम्बर 6 गङ्गापुर स्थित गरिएको कारवाहीमा वन कर्मचारीलाई कब्जा गर्नेहरूबाट असुरक्षा भएपछि वनले कारवाही परासारेको थियो। दैनिक नेपालगञ्जमा खबर छ।
राप्ती सोनारी गाउँपालिका 2 कचनापुर अगैयामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वर्षौँ अघिदेखि प्राथमिक तह र निजी स्रोतका शिक्षकको भरोसामा चलिरहेको छ। कक्षा 1 10 350 विद्यार्थी भर्ना छन्। विद्यार्थी संख्याको तुलनामा दरबन्दी शिक्षकको संख्या न्यून छ। प्रधानाध्यापक ओमप्रकाश थापाका अनुसार उक्त विद्यालयमा 3 प्राथमिक तहको दरबन्दी र 1 राहत कोटा रहेको छ। त्यसबाहेक 10 शिक्षक निजी स्रोतमा कार्यरत छन्। दरबन्दी शिक्षक अभाव बीच पनि विद्यालयले कक्षा 10 पढाइ सञ्चालन गर्दै आएको छ। आजको नागरिक पश्चिमेलीमा अर्जुन ओलीले खबर लेख्नु भएको छ।
यस्तै बाल अछाममा बालबालिकाको पोषण अवस्थामा सुधार ल्याउनुका साथै विद्यालयतर्फ आकर्षण बढाउने उद्देश्यले सुरु भएको दिवाखाजा कार्यक्रमले विद्यार्थीको नियमितता बढाएको छ। दिवाखाजा अर्थात् लिटो कार्यक्रम सुरु भएका विद्यालयमा विद्यार्थीको नियमितता बढ्नुका साथै उमेर नै नपुगेका बालबालिका पनि विद्यालयतर्फ आकर्षित हुन थालेको पाइएको छ। कान्तिपुरमा खबर छापिएको छ भने यता रोल्पामा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन भन्दै अनिवार्य आधारभूत शिक्षा वडा घोषणा गरिएको छ। सुवर्णवती गाउँपालिका 2 खुङ्रीमा आधारभूत शिक्षालाई अनिवार्य गराइएको हो। गाउँपालिका प्रमुख गुणेन्द्र घर्तीको उपस्थितिमा एक औपचारिक कार्यक्रम गर्दै खुगङ्गरीलाई अनिवार्य आधारभूत शिक्षा वडा घोषणा गरिएको हो। कान्तिपुरमा खबर छापिएको छ।
यस्तै हावाहुरीले 1 अघि बाजुरा बुढीगङ्गा नगरपालिका 2 स्थित बजेडी आधारभूत विद्यालयको उडाएको छाना अहिलेसम्म मर्मत सम्भार हुन सकेको छैन। छाना मर्मत नगरिँदा चिसो मौसममा पठन पाठनमा समस्या हुन थालेको छ। आजको नागरिक पश्चिमेलीमा कृष्ण ओलीले खबर लेख्नु भएको छ।
बर्दियाको बढैया तालमा राष्ट्रिय थारू साहित्य मेला हुने भएको छ। थारू लेखक सङ्घको आयोजनामा तथा जङ्ग्रार साहित्यिक बखेरी र कर्मशील नेपालको संयोजनमा माघ 4-6 गतिसम्म नेपाल तथा भारतका साहित्यकार लेखक पत्रकार संस्कृतिविद लगायत करिब 200 सहभागी हुनेछन्। संयोजक सुशील चौधरीले सोमबार हिजो पत्रकार सम्मेलनमा बताए अनुसार मेलामा थारू भाषा साहित्य कला संस्कृति प्रवर्धनका विषयमा बढी केन्द्रित हुनेछन्। बहुभाषिक कविता वाचन थारू लोककला दर्शन सडक नाटक पुस्तक र फिल्म प्रदर्शन पनि हुनेछ। आजको कान्तिपुरमा खबर छापिएको छ। पश्चिम डायरीमा समानुपातिक व्यवस्थाको फाइदा र अभ्यासको अवस्था
जो त्यो क्षेत्रबाट चाहिँ आउन नसकेका महिलाहरू जो सर्वसाधारण एकदम तलस्तम्भको मान्छेहरू जो राजनीतिमा आउनु जरुरी छ उनीहरूलाई ल्याउनु पर्ने हो। तर यसो हेर्दाखेरि अहिले पनि नेताको वरिपरि चाहिँ रहेका अथवा सामर्थ्यवान महिलाहरूलाई नै ल्याउने गरिएको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग बाल रोग सर्जन हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच
एक्सरे भिडियो एक्सरे मुटुको एक्सरे नेबुलाइजर अक्सिजनका साथै 24 बिरामी भर्ना सेवा।
याद गर्नुहोस् हाम्रा सम्पूर्ण सेवामा महिला ज्येष्ठ नागरिक अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली विद्यानगर 10 कोहलपुर डायनामिक उच्च मावि अगाडि सम्पर्क नम्बर 98 84 53 523।
गाई भैँसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग ब्रुसेलोसिस झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू
गोठ सधैँ सुक्खा र सफा राख्ने
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने
दूध दुहुनु अगाडि थुन र कलचौडो सुक्खा कपडाले पुछ्ने,
दूध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने,
दूध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिक सँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेशनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै 4th वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके।
फोन नम्बर 081414007 र 98482363389।
यो कृष्णसार FM
94 MHz कृष्णसार जत्तिकै तेज।
कृष्णसार FM 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार FM .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएको छ। केन्द्रमा 165 र समानुपातिकमा 110 गरी जम्मा 275 को केन्द्रीय संसद रहेको छ, जसमा अल्पसंख्यक, महिला, जनजाति समुदायका प्रतिनिधि हुने गरी समानुपातिकको समेत व्यवस्था छ। समानुपातिक व्यवस्थाले राजनीतिक योगदान र अभ्यासका विषयमा राष्ट्रिय मानवाधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेलसँग कुराकानी गरेका छौँ।
वास्तवमा यो समानुपातिक व्यवस्था भनेको प्रत्यक्ष निर्वाचनमा छानिन नसकेका, चुनिन नसकेका त्यस्ता व्यक्तिहरू जो समाजका सीमान्तीकृत वर्ग, लिङ्ग, क्षेत्र, जाति, समूहका व्यक्तिहरूलाई उनीहरू राजनीतिको मूल प्रवाहमा नछुटुन् भन्ने उद्देश्यले समानुपातिकको व्यवस्था गरिएको हो र यसले पार्ने यसको मर्म चाहिँ सकारात्मक प्रभावकै लागि नै हो। तर विगतमा समानुपातिकको व्यवस्था अनुसार दलहरूले गरेको सिफारिसलाई हेर्दा जति यो व्यवस्थाको मर्म छ त्यो अनुसार चाहिँ प्रतिनिधिहरू त्यो ठाउँमा पुग्न नसकेको जस्तो आभास देखिन्छ।
यो समानुपातिक व्यवस्था कहिलेसम्म राख्दा चाहिँ उचित होला?
जबसम्म प्रत्यक्षबाट चाहिँ ती वर्ग, क्षेत्र, लिङ्ग, भाषाभाषीहरू निर्वाचन हुन सक्ने वातावरण बन्दैन तबसम्म हो। तर हाम्रो देशको अवस्था हेर्दाखेरि चाहिँ राजनीति दलहरूले त्यस्ता जस्तो महिलाहरू भयो, दलित, जनजाति, पिछडिएको क्षेत्र, मधेसी यिनीहरूको चाहिँ प्रतिनिधित्व प्रत्यक्षमा जुन उम्मेदवार नै कम बनाउने भावनाले यिनीहरूको आउने सम्भावना कम रहेको देखिन्छ। तर म के अनुरोध गर्न चाहन्छु भन्दा धेरै महिलाहरूको उम्मेदवार, त्यस्तै दलितहरूको उम्मेदवार, त्यस्तै जनजाति, मधेसी, पिछडिएको क्षेत्र जो समानुपातिकबाट चुनिन्छन् त्यस्ता व्यवस्थाहरू गर्न सकियो भने र सकिन्छ भने त अझ महिला बिचमै प्रतिस्पर्धा गरायो भने उनीहरू समानुपातिकमा सधैँ बसिराख्नुपर्ने अवस्था नै रहँदैन र उनीहरूलाई सशक्तिकरण पनि गर्छ र बिस्तारै अनि यो समानुपातिकबाट ल्याउनु पर्ने अवस्था पनि रहँदैन।
तपाईँ मानव अधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आउनु भएको छ, मानव अधिकारको दृष्टिकोणले समानुपातिक व्यवस्थाले कस्तो प्रभाव पार्छ?
यसले पार्ने प्रभाव त सकारात्मक नै छ, यो हुन जरुरी हुन्थ्यो। तर यसको जुन व्यवहारमा चाहिँ देखिएको छ, तर त्यो अनुसारको चाहिँ प्रतिनिधित्व हुन सकेको छैन। जस्तै भन्ने हो भने महिलाको, महिला भनेको जो त्यो क्षेत्रबाट चाहिँ आउन नसकेका महिलाहरू, जो सर्वसाधारण एकदम स्थलस्तम्भको मान्छेहरू जो राजनीतिमा आउनु जरुरी छ, उनीहरूलाई ल्याउनु पर्ने हो। तर यसो हेर्दाखेरि अहिले पनि नेताको वरिपरि चाहिँ रहेका अथवा सामर्थ्यवान महिलाहरूलाई नै ल्याउने गरिएको छ। त्यस्तै दलितकै हकमा पनि, त्यस्तै जनजाति मधेसी अथवा कर्णाली पिछडिएको क्षेत्र त्यसरी ल्याउन चाहिँ हुँदैन थियो। तर अहिले पछिल्लो प्र्याक्टिस अनुसार चाहिँ हेर्दाखेरि चाहिँ कतै न कतै नेताको वरिपरि रहने व्यक्तिहरू समूहहरू नै समानुपातिकमा आइरहेको देखिन्छन्। तर त्यो गलत प्रवृत्ति हो।
अब अन्त्यमा भर्खरै सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभाको चुनावमा समानुपातिकको अभ्यास कस्तो पाउनुभयो यहाँले?
यसो सरसर्ती हेर्दा विगतमै समानुपातिकका सांसदहरू फेरि पनि दोहोरिएको देखिन्छ। यो हेर्दाखेरि ती व्यक्तिहरू दोहोरिनु हुन्छन् कि हुँदैनन् भन्ने बहस अर्को आफ्नो ठाउँमा छ, तर जनताको नजरमा हेर्दाखेरि एउटै व्यक्तिले पटक पटक किन अवसर पाउँछ, के त्यो समुदाय वर्ग क्षेत्र लिङ्गबाट अरू व्यक्ति चाहिँ त्यसको लागि उचित व्यक्तिहरू छैनन् भन्ने प्रश्न उठाएको छ। यसले गर्दाखेरि राजनीति दलहरूमा चाहिँ सकारात्मक सन्देश गएको छैन कि नेताहरूले, राजनीति दलहरूले आफ्ना नजिकका अथवा सधैँ सत्तामा रहिरहने त्यस्ता व्यक्तिहरूलाई नै छानेका छन् जो साँच्चीकै समानुपातिकमा प्रतिनिधित्व हुनुपर्ने हो, त्यस्ता वर्ग क्षेत्र लिङ्गबाट अरू व्यक्तिहरू छुटेका छन् भन्ने सन्देश गएको छ। त्यसैले त्यस्तो व्यक्तिहरू नछुटुन् र समानुपातिकमा एउटै व्यक्ति धेरै नदोहोऱ्यौन् भन्ने चाहिँ मानवाधिकारको दृष्टिकोणबाट पनि उचित भावनाले त्यो अनुसारको चाहिँ भोलिका दिनहरूमा अहिलेको यो प्रदेश सभा र प्रतिनिधि सभाको समानुपातिक उम्मेद्वारको चर्चा हेरिरहँदाखेरि त्यो कुराहरू पाउन सकिन्छ। योलाई चाहिँ नेताहरूले अझ बढी ती व्यक्ति वर्ग क्षेत्र लिङ्गसम्म पुगेर जसको प्रतिनिधि हुनु पर्यो त्यसको हुन जरुरी छ।
राष्ट्रिय मानवाधिकार आयोगका क्षेत्रीय निर्देशक मुरारी प्रसाद खरेल र सम्बुधारू। अब अर्को सन्दर्भ, राष्ट्रिय सूचना आयोगले सुर्खेतका सरकारी कार्यालयमा सूचनाको हक कार्यान्वयनको अवस्था अझै सन्तोषजनक नरहेको जनाएको छ। आयोगले हिजो जिल्लाका 7 सरकारी कार्यालयमा अनुगमन गरेपछि यस्तो बताएको हो। नागरिकको जनसम्पर्क हुने कार्यालयमा सूचनाको हकको प्रभावकारी कार्यान्वयनको अवस्था बारेमा जानकारी लिने उद्देश्यले उक्त कार्यालयमा अनुगमन गरिएको हो। जिल्ला प्रशासन, कृषि शिक्षा, स्वास्थ्य, वन, मालपो तथा महिला विकास लगायतका कार्यालयहरूमा अनुगमन गरिएको छ। जिल्ला स्थित सार्वजनिक निकायहरूले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि गरेका प्रयासहरूको सन्दर्भमा सूचना आयुक्त किरण पोखरेल को संयोजकत्वमा आएको टोलीले अनुगमन गरेको हो। आजको नागरिक पश्चिमेलीमा खबर प्रकाशित छ।
बाँके खजुरा 2 सीतापुर दुलही झै सिँगारिएको छ। चारैतिर आकर्षक प्रवेशद्वार बनाउन गाउँलेहरू आफै सक्रिय छन्। सीतापुर स्थित शुक्रमावि परिसरमा हिजो पत्रकार सम्मेलनको आयोजना गरिरहँदा आयोजक मात्रै होइन कैयौँ गाउँले स्वयंसेवकका रूपमा सक्रिय देखिए। नेपालगञ्जबाट नजिकैको सीतापुर गाउँमा आज बुधबारबाट दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स आयोजना हुँदैछ। देशभरिबाट छानिएका विभिन्न उमेर समूहका 19 मुनिका 90 खेलाडी, अफिसियल आयोजक नेपाल एथलेटिक्स सङ्घका पदाधिकारी शुक्रमावि परिसरमा पुग्दैछन्। खेलाडी र अफिसियल र आयोजक आउने क्रम सुरु भइसकेको छ। स्थानीयवासी समेत रहेका मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले पत्रकारहरूसँग भन्नुभयो, खजुराले एउटा महत्त्वपूर्ण सन्देश दिन खोज्दैछ। 2068 सालमा राष्ट्रिय बीच भलिबल प्रतियोगिता सीतापुरकै गौघाटमा आयोजना गरिएको थियो। खेलकुदका माध्यमबाट यो ठाउँलाई ठुलो एक्सपोजर दिन सकिन्छ। आयोजक नेपाल एथलेटिक्स सङ्घका अध्यक्ष राजीव विक्रम शाहले सहरको प्रदूषणभन्दा गाउँको स्वच्छ हावामा खेलको आयोजना उचित हुने धारणा राख्दै भन्नुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
कर्णालीको अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा मानिएको जडीबुडीतर्फ आकर्षण बढेको छ। कर्णालीका जुम्ला, मुगु, कालीकोट, डोल्पा र हुम्लालाई जडीबुटीको प्रचर सम्भावना बोकेका जिल्ला मानिन्छन्। आय आर्जनको बलियो स्रोत नै जडीबुटी भएकाले स्थानीयको जडीबुटी सङ्कलनतर्फ आकर्षण बढेको हो। जुम्ली किसान आफ्नो खेतीपातीलाई छोडेर जडीबुटी सङ्कलन गर्न पाटनतिर लाग्ने गर्छन्। एक महिनाको कमाइले वर्ष दिनभरि पुग्ने भएकाले बुढापाकादेखि बालबालिकासम्म जडीबुटी सङ्कलन गर्न जाने गरेका छन्। जुम्लामा यार्सा गुम्बा, पाँचौले, बागेजडी, निनाइनजडी, पाखनबेत, कमलबेत, बिकमा गुच्ची च्याउ कट्टुको सेतो चिनी चिराइतो पदमचाल आकाञ्चा वन लसुन भूतकेस जटामसी जडीबुटी पाइने गरेको छ। यी जडीबुटीबाट स्थानीयले प्रति व्यक्ति करिब 1 लाख रुपियाँदेखि 7 लाखसम्म एक महिनामै कमाई गर्ने गर्छन्। आजको नागरिक पश्चिमेलीमा डिबी बुढाले खबर लेख्नु भएको छ।
बर्दियाका नागरिक तथा राजनीतिक अगुवाले 5 नम्बर प्रदेशको राजधानी नेपालगञ्जलाई तोक्नुपर्ने माग अघि सारेका छन्। प्रादेशिक राजधानी कायम नगरे बर्दियालाई 6 नम्बर प्रदेशमा गाभ्नुपर्ने उनीहरूको अडान छ। सोही माग राख्दै बर्दियावासीले प्रमुख जिल्लाधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन्। बर्दियाका अगुवा राजनीतिक कर्मी अधिकार कर्मी लगायतले बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई ज्ञापन पत्र बुझाउँदै प्रदेश नम्बर 5 को मुख्य तथा पुरानो व्यापारिक केन्द्र नेपालगञ्जलाई प्रदेशको राजधानी तोक्नुपर्ने माग राखेका छन्। सद्भावमा खबर छ, पश्चिम डायरीमा खुल्ला दिशामुक्त घोषणा गर्न जनप्रतिनिधिले थालेको प्रयास
11 गतेदेखि घरदैलो कार्यक्रम गर्ने हो र वाडाबाट निर्णय पनि गरिदिएछौँ। अब 15 दिनमा अगर निर्माण गरेन भने हामी वाडाबाट जति सुविधा पाउने छ नि हामी सुविधा पनि रोक्छौँ।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
डाक्टर राजन पाण्डेको क्लिनिक सरीको सूचना।
प्रमुख कन्सल्टेन्ट फिजिसियन 11 तहका डाक्टर राजन पाण्डेको क्लिनिक सिद्धार्थ अस्पतालबाट सगरमाथा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली जिल्ला प्रशासन कार्यालयको सामुन्ने बास्कोटा मार्केटमा यही मङ्सिर 15 गतेदेखि सरेको जानकारी गराउँदछौ।
सम्पर्क नम्बर 9869179125 र 9863600। सगरमाथा पोलिक्लिनिक बास्कोटा मार्केट नेपालगञ्ज।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय। दैनिक नेपालगञ्ज,
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। बाँकी जिल्लालाई सन् 2017 खुल्ला दिशामुक्त घोषणा गर्ने नीति रहे पनि अब 4 दिन मात्र बाँकी रहेको छ। अन्तिम अवस्थामा आउँदा पनि नेपालगञ्ज उपमहानगरपालिका र जानकी गाउँपालिकाका केही वडा मात्र खुल्ला दिशामुक्त हुन बाँकी भएकाले अभियान नै सफल नभएको देखिन्छ। यसरी राष्ट्रिय लक्ष्य नै प्रभावित बनिरहँदा राष्ट्रिय स्थानीय जनप्रतिनिधिहरूको प्रयास के छ त? साथी सम्भु थारूले स्थानीय तहका जनप्रतिनिधिलाई सोध्नु भएको छ। सुनौ जनप्रतिनिधिहरूको भनाई सहितको नागरिक आवाज।
मेरो नाम अजय कुमार पाठक हो। लगभग 1 महिना पहिला 239 स्थान हामी रिङ वितरण गरे। अब रिङ दिएका गएर चेक जाँच गर्ने, कतिजनाले बनाएका छन् कतिजनाले बनाएका छैन भनेर अनुमान गर्ने। फेरि हामी अस्ति 7 गते मिटिङ बसेछौँ र अब 11 गतेदेखि घर दैलो कार्यक्रम गर्ने हो र वाडाबाट निर्णय पनि गरिदिएछौँ। अब 15 दिनमा अगर निर्माण गरेन भने हामी वाडाबाट जति सुविधा पाउने छ नि हामी सुविधा पनि रोक्छौँ।
हाम्रो नाम है लक्ष्मी पासी। हम लोग तो 7 दिन तक दिशामुक्त घोषणा का तिर गवागा है, घर घर माहन घर दे लोग करागा है और फिर 1 से 1 ठोर रिंग सीट लावागा है जानकी गांव पालका से वितरण कर दिया गया और फिर 100 ठोर मांग करा जाता है।
रामकृष्ण बड़ई। खुला दिशा मुक्त के लिए हम लोगन लमसम 1 हफ्ता जो घर दहलू कार्यक्रम करागा, 1 हफ्ता के जनता लोगन का टाइम दिया गया है, तो इसलिए हम लोगों ने अभियान भी चलावा गया है। लमसम 100 रिंग पे वितरण हो गया है। हमारे जानकी गांव पालिका वार्ड नंबर 3 के जी का की इन्हें जो गरीब व्यक्ति रहा है बहुत कमाई पैसों अपने मनमानी के रिंग वितरण के ही नहीं के जानकारी आवाज।
हमारा नाम है निर्मला कुमार।
कुमारी धोबी प्रत्येक घर में जाए के पहले घर दैलू करेगा है तो टॉयलेट चेक करेगा है किके घर में है किके घर में नाई है कह के वो सब जानकारी करेगा है जिके घर में टॉयलेट नाई है उका हम सब समझावा जाते है खुल्ला मुड्डी सा बंद करे के टॉयलेट बनाओ आप लोगन टॉयलेट में जाओ हम सब सिखावा जाते है जिससे गरीब से गरीब बहुत जो कोई है उनके लिए रिंग और सीट के व्यवस्था है।
वीरेन्द्र बहादुर पहिलो सुरुमा चाहिँ घर दैलो कार्यक्रम गरिराछौं बिहान समयमा हामी वहाँ गएर चाहिँ खुला दिशा गरिरहेकोलाई चाहिँ हामीले सचेत गर्दै हिँडेका छौँ त्यसपछि हामीले चाहिँ पत्रचारहरू पनि गरेका छौँ कि तपाईँहरूले चाहिँ खुला दिशा मुक्तको लागि चाहिँ यो पौष महिनाभित्र चाहिँ यो आफ्नो चाहिँ चर्पी बनाइसक्नुपर्छ भन्ने कुराहरू चाहिँ अभियानको रूपमा लगेर गएका छौँ।
संघीय संरचनामा स्थानीय सरकार सञ्चालन आवश्यक पर्ने कानूनको व्यवस्था र नेतृत्व विकासका सम्बन्धी जनप्रतिनिधिहरूलाई दुई दिने तालिम हिजोदेखि कोहलपुरमा सुरु भएको छ। कोहलपुर नगरपालिकाको आयोजनामा कोहलपुर नगरपालिकाका प्रमुख उपप्रमुख 15 वडाका वडा अध्यक्षहरू नगरपालिकाका सदस्य र न्यायिक समिति सदस्यहरू र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखा अधिकृत लगायतलाई सो तालिम दिन लागेको कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम प्रसाद देवकोटाले जानकारी दिनुभयो। आजको मिशन टुडेमा खबर प्रकाशित छ।
11 स्थापना दिवसको अवसरमा अन्तरालले विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तिहरूलाई सम्मान र पुरस्कार दिने निर्णय गरेको छ। अन्तराल स्पेसियल अवार्डबाट नेपालगञ्ज महानगरपालिकाका उपमेयर उमा थापा मगरलाई सम्मानित गरिने भएको छ भने अन्तराल प्रतिभा पुरस्कार गायक दीपक सलमानीलाई प्रदान गरिने खबर आजको समय अधिकारमा छापिएको छ। यता भोलि पूर्व राजा ज्ञानेन्द्र शाहबाट हुने मध्य तथा सुदूरपश्चिमाञ्चलको अनौपचारिक भ्रमणका लागि 201 सदस्यीय मूल समारोह समिति गठन गरिएको छ। उक्त स्वागत समितिको संयोजकमा अधिवक्ता दीपक बहादुर सिंह रहनु भएको छ भने सहसंयोजकमा अधिवक्ता भुवन कृष्ण श्रेष्ठ र कोषाध्यक्षमा मखन कुमार नाग रहनु भएको छ। मध्य तथा सुदूरपश्चिम क्षेत्रको वास्तविक वस्तुस्थितिसँग परिचित हुन धार्मिक स्थल मन्दिर शक्तिपीठ एवं अन्य महत्त्वपूर्ण स्थानमा समेत पूर्व राजा ज्ञानेन्द्र शाहले भ्रमण गर्ने कार्यक्रम रहेको छ। समय अधिकार दैनिकमा खबर छ।
सडक क्षेत्र अतिक्रमण गरेर बनाइएका घर टहरा हटाउने अभियान जय पृथ्वी नगरपालिकाले सुरु गरेको छ। साताभित्र सदरमुकाम चैनपुरभित्रका सडक मिचेर बनाइएका सबै टहरा हटाइसक्ने नगर प्रशासनले जनाएको छ। सडक अतिक्रमण गरी बनाइएका टहराका कारण बाटो साँगुरो हुँदै गएको ठूला सवारी नगर क्षेत्रभित्र प्रवेश गर्न गाह्रो भएको र सदरमुकामको शोभा नै बिग्रेको भन्दै डोजर लगाएर टहरा भत्काउन थालिएको हो। यो बझाङको खबर हो। आजको कान्तिपुरमा बसन्त प्रताप सिंहले खबर लेख्नु भएको छ।
श्रमिक र रोजगारदाताबीच सुमधुर सम्बन्ध नभए औद्योगिक क्रान्ति नियमावलीमा मात्रै सीमित हुने सम्बद्ध सरकारवालाले बताएका छन्। रोजगारदाता र श्रमिक बीच सुमधुर सम्बन्ध कायम गर्न बनेको श्रम ऐन 2074 सबैले पालना गर्नुपर्नेमा उनीहरूको जोड छ। श्रम विभागका महानिर्देशक देवराज ढकालले श्रम ऐन पारित भइसकेकाले श्रमिक र रोजगारदातालाई समेट्ने बताउनुभयो। नेपालगञ्जमा भएको एक कार्यक्रममा जोड दिएको छ। पश्चिम डायरीमा अब नागरिक मत, अब बन्ने नयाँ सरकारप्रति नागरिक अपेक्षाका विषयमा आजको नागरिक मत केन्द्रित रहेको छ। सुनौ बाँके बैजनाथ गाउँपालिका वडा नम्बर 5 का कल्पना आचार्यको विचार।
सरकारप्रति मेरो अपेक्षा चाहिँ के छ भने अहिले जुन देशमा बेरोजगारीको अब युवा बेरोजगारको समस्या धेरै छ त्यसमा चाहिँ अब रोजगारीको व्यवस्था होस् त्यसै गरी दिनानुदिन चाहिँ विदेशिने जुन युवाहरू विदेश पलायन हुने अवस्था छ त्यो अवस्था पनि रोकेर देशमै स्वरोजगारी होस्। साथै अर्को कुरा के छ भने जस्तो कृषि शिक्षा स्वास्थ्यमा चाहिँ जति एकदम थोरै मात्रामा मात्रै लगानी भइरहेको छ ती क्षेत्रहरूमा चाहिँ लगानी अब भनौँ कृषि शिक्षा स्वास्थ्य आदि कुराहरूमा लगानी भइदियो भने जति पनि विदेश पलायन हुने र बेरोजगार युवाहरू छन् तिनीहरूलाई चाहिँ त्यो त्यही पेसातिर चाहिँ हामीले त्यही क्षेत्रतिर नै लगानी गर्न सकिन्छ रोजगार दिन सकिन्छ त्यसैले चाहिँ यो खालको वातावरण बन्नुपर्छ भन्ने चाहिँ एउटा मेरो अपेक्षा छ। धन्यवाद।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
चिसोले कष्टकर बाँकेमा चोक चोकमा आगो ताप्ने व्यवस्था, अति विपन्न परिवारलाई न्यानो कपडा तथा कम्मल बाँड्ने तयारी।
बाँकीका वनमा अवैध कब्जा प्रकरण सुरक्षा रणनीति अप्नाइने सुर्खेतका सरकारी कार्यालयमा अनुगमन सूचना प्रवाहमा अझै समस्या।
बाँके कसनापुरको एक विद्यालयमा शिक्षक अभाव अध्ययन प्रभावित छाना मर्मत नभएपछि बाजुरामा चिसोमा खुल्ला आकाश मुनि विद्यार्थी पढ्न बाध्य।
र बाँके खजुरामा आजबाट एथलेटिक्स प्रतियोगिता सुरु हुँदै सीतापुर रङ्गीचङ्गी बर्दियाको बढैया तालमा थारू साहित्य मेलाको तयारी।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसारएफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
अवस्थ प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म राकेश बिदा हुन्छौ। आज पुष 12 गते बुधबार डिसेम्बर 27 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्यूज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।